नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सरोकारवाला व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, हालै सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 5 अध्यादेश जारी गर्नुभएको छ। सुशासन र सार्वजनिक सेवा, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण, व्यावसायिक वातावरण सुधार र भूमि सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशहरू जारी भएका हुन्। तत्काल कानून सुधार गर्नुपर्ने आवश्यक देखिएकाले अध्यादेश जारी गर्नु परेको सत्तापक्ष दलहरूको भनाइरहेको छ भने संसद छलेर अध्यादेश ल्याइएको आरोप प्रतिपक्षी दलहरूले लगाउँदै आएका छन्। विधेयक अधिवेशनका रूपमा लिने संसदको हिउँदे अधिवेशन कहिलेबाट शुरू हुन्छ भन्ने अझै टुंगो लागेको छैन। यही बीचमा प्रतिपक्षी दलहरूले तत्काल संसद अधिवेशन शुरू गर्न माग गरिरहेका छन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने मुख्य 4 दलका प्रमुख सचेतकहरूको बैठकले संसदलाई प्रभावकारी बनाउन सबै दलहरू एक ठाउँमा उभिएर काम गर्ने निष्कर्ष पनि हिजो निकालेको छ। केही विधेयकहरू अहिले संसदीय समितिमा छलफलका क्रममा रहेका छन्। आजको अन्तरसंवादमा हामी सत्तापक्षीय दलका गतिविधि, सरकार सञ्चालन, कानून निर्माण र संसद अधिवेशनका सन्दर्भमा केन्द्रित भएर नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेसँग कुराकानी गर्दैछौ। मुख्य सचेतकज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद छ।
हालै 5 अध्यादेशहरू जारी भएका छन्। 2 ठूला दलको बलियो संसदीय अंकगणित भएको सरकार पनि रहेको छ। यो सन्दर्भमा संसदबाट कानून नल्याई अध्यादेश ल्याइएको भनेर खास गरी प्रतिपक्षी दलहरूले आलोचना गरिरहेका छन्। यद्यपि अधिवेशन चालू नभएमा तत्काल गर्नुपर्ने कामका लागि अध्यादेश ल्याउन सकिने हाम्रो संवैधानिक व्यवस्था त छ। सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेको सहमतिमा अध्यादेश ल्याइएको भनिएको छ। अध्यादेशको विषयलाई यहाँ र नेपाली कांग्रेसले कसरी हेरेको छ? मैले कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
होइन, यस्तो हो कि प्रतिपक्षीहरूले भनेको कुरा सही हो कि हामीले विधेयकहरू ल्याउँदाखेरि संसदबाटै ल्याउने अभ्यास लोकतान्त्रिक अभ्यास हो, यसमा कतै दुई मत छैन। तर कुरा के भने, सरकारको 6 भएको छ सरकार बनेको। अब 6 सरकारले के गर्यो, के प्रगति भयो, सरकारले जनताको लागि देखिने के काम गर्यो भन्ने कुरा पनि संसदमा उठेको कुराहरू छन्। अब कानून निर्माण नगरिकन, कानुनी राज्यमा, लोकतान्त्रिक राज्यमा कानून नपनाइकन, कानूनलाई परिवर्तन नगरिकन देखिने गरी काम गर्न सकिने अवस्था रहेनछ। त्यसले गर्दाखेरि अब एउटा विधेयक संसदमा टेबल भएर त्यो विधेयक पारित हुनको लागि हाम्रो अनुभव के छ भने, कतिको पनि 1-1.5 वर्ष, बढीमा त कति वर्ष, 5-6 वर्षै लाग्ने अवस्था पनि हामीले देख्यौँ। त्यसले गर्दाखेरि तत्काल केही सुधारहरू, आर्थिक पक्षमा केही सुधारहरू, त्यसपछि सुशासनका पक्षमा केही सुधारहरू गरेर जाउँ र यो विधेयक चाहिँ के छ भनेदेखि, अब संसदमा त टेबल गर्नै पर्छ, आइ नै हाल्छ, तर अहिले तात्कालै केही सुधारका कुराहरू पनि देखियोस् र देखाउने गरी लागू गरौँ भनेर यो विधेयक ल्याइएको हो, अथवा चाहिँ अध्यादेश ल्याइएको हो। अब यसमा विरोध गर्नुपर्ने कुनै पनि कारण छैन। यी धेरै जसो विधेयकहरू आर्थिक पक्षसँग चाहिँ के छ भनेदेखि ऊ राख्छन्, सम्बन्ध राख्छन्। त्यसले गर्दाखेरि यसको खासै विरोध गर्नुपर्ने अवस्था मैले देखाएको छैन।
विगतमा अध्यादेश ल्याउँदा नेपाली कांग्रेसले पनि विरोध गर्दै आएको थियो, जस्तो कि मैले एउटा उदाहरण यहाँलाई प्रस्तुत गर्न चाहे। गत वैशाखमा भएको लगानी सम्मेलनको पूर्व सन्ध्यामा सरकारले लगानी सम्बन्धमा देखिएका कानूनका अवरोधहरू हटाउन भनी अध्यादेश ल्याएको थियो। त्यो समयमा नेपाली कांग्रेसले संसद छलेर अध्यादेश ल्याउनु हुँदैन, त्यो परिस्थिति संविधानले व्याख्या गरेको छैन भनेर पनि भनेको थियो। अहिले उस्तै प्रकृतिका अध्यादेशहरू ल्याइँदा नेपाली कांग्रेस मौन बसो भनेर अहिले जनस्तरमा, कार्यकर्ता स्तरमा केही आलोचना भइरहेको पक्कै पनि यहाँले थाहा पाउनु भएको छ। यो सन्दर्भलाई यहाँले कसरी हेर्नु भएको छ? अब
मैले तपाईँलाई शुरू नै भनिसकेँ अध्यादेश ल्याउनु चाहिँ धेरै राम्रो कुरा होइन लोकतन्त्रमा, यो अध्यादेश भनेको कुरा चाहिँ तपाईँलाई चाहिँ अत्यन्तै आपतकालीन अवस्थामा कुनै पनि कुरा नगरी नहुनु नहुने अवस्था आयो, संसद अधिवेशन चलेको छैन भने मात्रै ल्याउने अभ्यास हो। अध्यादेश ल्याएर देश चलाउने अभ्यास राम्रो अभ्यास होइन। तर कुरो के छ भने हाम्रो अभ्यासहरूले के भन्यो भने रिजल्ट हामी तुरन्त खोज्ने, तर के छ भनेदेखि अब विधेयकहरू पास गर्नलाई टाइम लाग्ने, त्यसले गर्दाखेरि अहिले चाहिँ सरकारले चाहिँ केही रिजल्टहरू पनि आउने गरी आर्थिक सुधारका पक्षमा केही काम गर्न, सुशासनका पक्षमा केही काम गर्नको लागि तत्कालै अध्यादेश ल्याउनु पर्ने त्यो बाध्यता हो। किनभने विधेयक हामी कहाँ चाहिँ धेरै लामो समयसम्म अल्झिने, संसदमा गएर अल्झिने यो परम्परा चाहिँ रह्यो, त्यसले गर्दाखेरि यो आवश्यकता परे हो। संसदबाटै विधेयक ल्याउने अभ्यास नै लोकतन्त्रमा राम्रो अभ्यास हो। यो चाहिँ के छ भन्दाखेरि अध्यादेशबाट ल्याउने अभ्यास त कहाँ राम्रो भने आएर मैले
यो भूमि सम्बन्धी अध्यादेशका विषयमा केही विवाद पनि देखिँदै आएको छ। अब सरकारवाला पक्षहरूले यो ठिकसँग आएन भनेर पनि अहिले आफ्नो अभिव्यक्तिहरू दिइरहेको अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ?
अब अध्यादेशको कन्टेन्टहरूलाई एक एक गरेर मैले हेरेको छैन, होइन त्यही त एक एक गरेर त मैले अध्ययन गरेको छैन, त्यसले गर्दाखेरि अहिले त्यसका कन्टेन्टहरूका विषयमा मैले प्रवेश नगर्दै राम्रो होला।
अब अति आवश्यक कानूनहरू बनाइहाल्नुपर्ने अवस्था छ, जुन कुरालाई कुराकानीको क्रममा यहाँले पनि इंगित गरिसक्नु भएको छ। अब विधेयक अधिवेशन मानिने हिउँदे अधिवेशन अहिलेसम्म शुरू भएको छैन, संसद अधिवेशन कहिले बोलाइन्छ त्यो कुराको पनि टुङ्गो लागेको अवस्था छैन, यकिन भएको अवस्था छैन। संसद बैठक बोलाएर कानून निर्माणलाई गति दिन ढिलाइ अब भयो भनेर अब टीका टिप्पणी पनि भइरहेको छ। अधिवेशन आह्वानमा भइरहेको ढिलाइलाई यहाँले कसरी हेर्नु भएको छ? यहाँ सत्ता साझेदार दलको एउटा नेता समेत हुनुहुन्छ र सांसद समेत हुनुहुन्छ,
होइन? अब अधिवेशनको ढिलाइ, अब पहिला त हामीले यो बिजनेस संसदको लागि आवश्यक बिजनेस चाहिँ कम भएर हो कि भन्ने पनि भन्यौँ, होइन? अब केही अध्यादेशहरू जारी गरेर गर्न खोजेको हो कि पनि भन्यौँ, तर अबको ढिलाइ चाहिँ मैले पनि बुझिएको छैन। अब ढिलाइ गर्नुहुन्न, तुरन्त चाहिँ के छ भने संसद अधिवेशनको आह्वान गर्नुपर्छ भन्ने मेरो पनि धारणा हो।
फेरि पनि राजनीतिक वृत्तमा के चर्चामा रहेको छ भने यो राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने कुराहरू चर्चामा रहेको छ। कतिपय साना राजनीतिक दलहरूले साना राजनीतिक दलहरूको अस्तित्व समाप्त पार्नका लागि त्यस्तो किसिमको अध्यादेश ल्याउने तयारी गरियो भनेर भन्दै पनि आएका छन्। हुन त विगतमा पनि यी कुराहरू चर्चामा रहेका थिए, यो कुरालाई यहाँले केही यो कुराको कुनै जानकारी छ अथवा त्यस्तो किसिमको तयारी भएको हो कि होइन?
राजनीतिक दल सम्बन्धी विधेयक संसदमा पनि दर्ता भएको हो, पछि सरकारले फिर्ता लिएको हो। अब राजनीतिक दल सम्बन्धी विधेयक भनेको अत्यन्त महत्वपूर्ण र राजनीतिक प्रकृतिको विधेयक भएको हुनाले यसलाई अध्यादेशको मार्फतबाट ल्याउनु भन्दा संसदबाटै ल्याउनु चाहिँ राम्रो हुन्छ। हुन त अहिले राजनीतिक दल सम्बन्धी विधेयक चाहिँ भ्याकुम अवस्थामा छ, किनभनेदेखि पहिलाको प्रतिस्थापित भइसकेको र नयाँ अध्यादेश नयाँ विधेयक चाहिँ सरकारले फिर्ता लगेको अवस्था हो। तर पनि यो चाहिँ के छ भनेदेखि अध्यादेशको रूपमा ल्याउनु भन्दा यसलाई चाहिँ यो विधेयकै रूपमा चाहिँ संसदबाटै ल्याउनु राम्रो उचित हुन्छ।
जस्तो अब माघ महिनाको पनि पहिलो हप्ता त बिति नै लागिसक्यो, अब पछिल्लो समयदेखि बजेटलाई पनि प्राथमिकता दिने भनेर बजेट पूर्वको छलफल पनि संसदमा हुन थालेको छ। विपक्षी दलहरूले संसद अधिवेशन तत्काल बोलाउन माग गरिरहेको सन्दर्भमा पनि छ। एक दुई महिनापछि त बजेटको तयारीका बारेमा पनि संसदमा छलफल गर्नुपर्ने हुन्छ। यस हिसाबले त विधेयक अधिवेशनमा विचाराधीन विधेयक पारित हुने, नयाँ विधेयक दर्ता हुने र कानूनले एउटा गति पाउने अवस्था पनि अलिकति क्षीण हुँदै गएको हो कि भन्ने धारणा कतिपय नेपाली कांग्रेसकै सांसदहरूले नेताहरूले पनि राखिरहनु भएको छ। यसलाई कसरी हेर्ने यो सन्दर्भलाई?
कुरा के छ तपाईँलाई भने अब हिउँदे अधिवेशन यो विधेयक अधिवेशन हो, अब वर्षीय अधिवेशनलाई हामी बजेट अधिवेशन भन्ने गर्छौँ। अब तपाईँलाई चाहिँ के छ भने हुन त त्यहाँ पनि विधेयक सम्बन्धमा छलफल हुन्छ। अब तपाईँलाई चाहिँ यो अधिवेशन अलिकत दिनु चाहिँ भयो बोलाउनलाई. यो अधिवेशनको तत्काल आह्वान गरेर हामीलाई धेरैवटा विधेयकहरू पारित गर्नुपर्ने छ. यो विधेयकहरू पारित गरेर अगाडि बढ्न उचित हुन्छ भन्ने मलाई लाग्छ. अब ढिला गर्नुको चाहिँ गर्दाखेरि चाहिँ साँच्चै नै ढिला भएको अनुभूति हुन्छ. अब तत्कालै आज भोलिमै हामीले संसदको अधिवेशनको आह्वान चाहिँ गरिहाल्नु पर्छ.
जस्तो अहिले बजारमा महँगी बढेको, विकास खर्च हुन नसकेको, अर्थतन्त्रका आन्तरिक सूचकहरू सकसमा परेको यस्तो अवस्थामा संसद भएको भए जनताका प्रतिनिधिहरूले त्यो आवाजलाई संसदमा मुखारित गर्नुहुन्थ्यो भनेर पनि कुराहरू जनस्तरबाटै आइरहेका छन्. यो हिसाबले अब संसदको अधिवेशन सुचारू हुन भइरहेको ढिलाइले कतै जनताका गुनासाहरू सम्बोधन हुनका लागि हुन र जनताका समस्याहरू समाधान हुन ढिलाइ भएको त होइन भन्ने पनि छ नि फेरि.
होइन, अब त्यो कुराहरू छल्नको लागि सरकारले गरे त होइन. सरकारको प्रचण्ड बहुमत छ संसदमा. अब संसदसँग डराएर भागेर गरेको हो भन्ने कुरा चाहिँ मेरो सहमति छैन. होइन, तर कुरा चाहिँ के छ भनेदेखि संसद अधिवेशनमा हामीले धेरैवटा विधेयकहरू पारित गर्नुपर्ने हामीलाई छ. अहिले यो संसद अधिवेशनबाट कम्तीमा पनि 20-25 विधेयकहरू पारित गरौँ भन्नेमा पारित गर्नै पर्ने बाध्यता छ. र यसमा चाहिँ के छ भनेदेखि अब आउने वर्ष अधिवेशन पनि सुरु हुन्छ. विधेयक अधिवेशन के अरे बजेट अधिवेशन पनि सुरु गर्नुपर्ने हुन्छ. होइन, प्री बजेटको छलफल पनि गर्नुपर्ने हुन्छ. त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ यो अधिवेशनलाई ढिलाइ गर्नु चाहिँ उचित हुन्न भन्ने मलाई पनि लाग्छ.
हामी कुराकानीकै क्रममा रहेका छौं. आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले सत्तापक्षीय दलका गतिविधि, सरकार संचालन, कानून निर्माण र संसद अधिवेशनका सन्दर्भमा केन्द्रित भएर नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेसँग कुराकानी गरिरहेका छौं. हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ. अब हिजो प्रमुख चार दलका प्रमुख सचेतकहरूको बैठकले अब संसदलाई प्रभावकारी बनाउन सबै दलहरू एक ठाउँमा उभिएर काम गर्ने निष्कर्ष पनि निकालेको छ. प्रमुख सचेतकहरू बीच अन्य के विषयमा छलफल भएको थियो, यहाँ पनि त्यो बैठकमा उपस्थित हुनुहुन्थ्यो. संसदलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा चाहिँ यहाँहरूबीच छलफल भएको हो.
अहिले मुख्य रूपमा चाहिँ यो संसदमा विचाराधीन विधेयकहरू र नयाँ आउने विधेयकहरूलाई कसरी छिटोभन्दा छिटो टुङ्गोमा पुर्याउने र चाहिँ के छ भने सहमतिका साथ जुन एउटा परम्परा रहँदै आएको छ नेपाली संसदमा कि सबै दलहरूको सहमतिबाटै विधेयकहरूलाई टुङ्गो लगाउने र त्यो परम्परालाई कायम राख्दै कसरी चाहिँ के छ भनेखेरि विधेयकहरूलाई अन्तिम टुङ्गोमा पुर्याउने भन्ने विषयमा चाहिँ अलिकति छलफल गहन रूपमा छलफल हिजो भएको छ र एउटा बस्ने हामीले बारम्बार निरन्तर रूपमा बस्दै र केही कुराहरू समितिहरूमा असहजताहरू उत्पन्न भएदेखि कुनै किसिमका विवादहरू उत्पन्न भएदेखि त्यसलाई सहजीकरण गरेर प्रमुख दलहरूले सहजीकरण गरेर पनि ती विधेयकहरूलाई चाहिँ टुङ्ग्याउने भन्ने किसिमको एकजनाहरूको सहमति बनेको छ. यो असाध्यै राम्रो अभ्यासको सुरुवात भएको छ र यो चाहिँ के छ भन्दाखेरि यसले निरन्तर रूपमा हामी बसिरहने सहमति पनि भएको छ र यही विषयहरूमा हामीले छलफल गरेका छौँ. र सबभन्दा बढी भनेको चाहिँ हाम्रो विशेष समितिहरूमा जुन लामो समयसम्म अल्झिराख्ने विधेयकहरू अल्झिराख्ने जुन परम्परा हाम्रो छ त्यसलाई कसरी अन्त्य गर्न सकिन्छ र कसरी चाँडोभन्दा चाँडो त्यहाँबाट विधेयकहरू निकाल्न सकिन्छ भन्ने विषयमा हामी केन्द्रित छौँ.
अहिले कतिपय विधेयकहरू संसदीय समितिमा विचाराधीन अवस्थामा रहेका छन्. कतिपय कानून त यसअघिको संसदकै कार्यकालमा, प्रतिनिधि सभाकै कार्यकालमा संसदीय समितिबाट टुङ्गो पनि लागेका थिए. जस्तो उदाहरणकै लागि निजामती, संघीय निजामती विधेयक पनि लगभग टुङ्गोमा पुगेको थियो. सूचना प्रविधि विधेयक पनि संसदीय समितिबाट टुङ्गोमा पुगेको थियो तर संसदमा पुगेर पारित हुन सकेनन् र प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै ती विधेयकहरू फेरि शून्य अवस्थामा पुगे र अहिले फेरि प्रतिनिधि सभा शुरू भएपछि ती विधेयकहरू फेरि आएका छन् र विवादमा परेका छन्. जस्तो अब संघीय निजामती विधेयकमा ट्रेड युनियनकै कुरा पनि रहेको छ. यसअघिकै कुराकानीमा पनि एउटा आधिकारिक ट्रेड युनियन राख्ने, दलगत नराख्ने भनेर यहाँले पनि भन्नुभएको थियो. तर पछिल्लो समय राजनीतिक दल सम्बद्ध ट्रेड युनियनहरूले हाम्रो अधिकार हनन भयो, कटौती भयो, यसलाई राख्नुपर्छ भनिसकेपछि फेरि हटाउने कुरा गरिएको छैन भनेर पनि त्यस किसिमका विवादहरू आएका छन्. प्रदेश र स्थानीय तहमा केन्द्रबाट अथवा संघबाट कर्मचारी खटिने कि प्रदेशमा प्रमुख सचिव र सचिव कहाँबाट खटिने भन्ने कुराहरू पनि अझै पनि विवादमै रहेका छन्। अघि यहाँले भने जस्तै यस्तै विषयहरूको विवाद लम्बिँदै जाँदा त कानून निर्माणको गति त झन्झन ढिला हुने भयो नि। यो विषयमा यहाँहरूले छलफल गर्नुभयो कि भएन? यो कुराको संवेदनशीलता के कस्तो रह्यो त्यहाँ छलफलका क्रममा?
कुनै पनि विषयमा विवादहरू रहन्छ, निर्विवाद भन्ने कुरा कुनै पनि कुरा निर्विवाद भन्ने कुरा हुँदै हुँदैन। हेर्नुहोस्, दुईजना मान्छे छन्, दुईटा मत हुन्छ, तर कुरा के छ भने जसलाई म्यान्डेट प्राप्त छ त्यो म्यान्डेट प्राप्त दलहरूको धारणा के हो त्यसले चाहिँ महत्त्वपूर्ण चाहिँ अर्थ राख्छ, होइन? पिपुलको म्यान्डेट जसलाई प्राप्त छ उसले के धारणा राख्छ त्यसले अर्थ राख्छ। त्यो एउटा निश्चित अवधिका लागि उसले प्राप्त गरेको म्यान्डेट लागू गर्न उसले पाउनुपर्छ। अब यहाँ त के छ भने दबाब समूहहरू यदि धेरै हुन्छन्, तपाईँलाई कसको स्वार्थ के छ, अब यो सबैका स्वार्थ पुरा गर्न साध्य हुँदैन। चाहिँ अब हामीले चाहिँ मुख्य रूपमा राजनीतिक रूपले जनताबाट म्यान्डेट प्राप्त गरेका दलहरूले चाहिँ यो के गर्नुपर्ने हो, ट्रेड युनियनको विषयमा के गर्नुपर्ने हो, अन्य विषयहरूमा के गर्नुपर्ने हो भन्ने कुराको निर्णय गरेर अगाडि बढ्नुपर्छ। यो अनिर्णयको बन्दी भएर बसिराख्नु उचित हुँदैन।
जस्तो विगतमा नागरिकता सम्बन्धी विधेयक अन्यलमा परेको थियो र लामो समयपछि त्यसले एउटा सार्थक निष्कर्ष अथवा सार्थकतामा त्यो पुगेको थियो, अहिले संघीय निजामती विधेयकको अवस्था लगभग उस्तै किसिमको छ भन्दा फरक नपर्ला। यो संघीय निजामती कानून वा विधेयकको सन्दर्भमा सत्ता साझेदार दलहरू खास गरी नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा छन् कि छैनन्? जस्तो अघि मैले यहाँलाई भनेको थिएँ यो
सन्दर्भमा धाराहरू मिलेकै छन्। हेर्नुहोस्, होइन यहाँ नमिलेको भन्ने कुरा केही छैन। अब चाहिँ के छ भनेदेखि नभए तपाईँलाई चाहिँ केही धाराहरू नमिलेको भए गिभ एन्ड टेक हुन्छ। हेर्नुहोस्, राजनीतिमा यो लेनदेन पनि हुन्छ, अब कुरा मिलाएर अगाडि बढ्नुपर्छ। अब अन्यको बन्दी भएर बसेर त हुन्न नि, कुरा सुन्यो उसले एउटा कुरा भन्छ, अर्कोले अर्को कुरा भन्छ, दबाब समूहहरू हुन्छन्, स्वार्थ समूहहरू हुन्छन्, स्वाभाविक हुन्छ। लोकतन्त्रमा स्वार्थ समूह पनि हुन्छन्, दबाब समूहहरू पनि हुन्छन्, त्यसलाई स्वीकार्नुपर्छ। र चाहिँ के छ भने तर निर्णय आफ्नो गर्ने हो, निर्णय आफ्नो गरेर अघि बढ्नु पर्यो। निर्णय गर्न नसक्यो भने अनिर्णयको बन्दी भएर भने त्यो तरिका त राम्रो भएन।
जस्तो म थोरै अब संक्रमणकालीन न्यायको विषयमा पनि केन्द्रित हुन चाहे, कानून बन्यो अब गति पनि लिन्छ कि भन्ने आश गरिरहेकै बेला आयोगहरूको गठन हुन सकिरहेको छैन। केही समय भन्दा पनि लामो समय भइसकेको छ, जुन हिसाबले एउटा गतिमा गइसकेको थियो पछिल्लो समय अल्झनमा परेको हो कि भन्ने पनि देखिन्छ। यस विषयलाई खास गरी सरकारको नेतृत्वकर्ता दल र साथै सत्ता साझेदार दलहरूले कसरी हेरेको अवस्था छ? संक्रमणकालीन न्याय निरूपणको विषय यो किन अल्झनमा पर्यो?
एउटा कुरो भनौँ, यो सबैले एउटा के बुझे लोकतन्त्रलाई यो नेपालमा भने नि, लोकतन्त्र भनेको सर्वसम्मतिको व्यवस्था हो भन्ने कुरा बुझियो। हेर्नुहोस्, लोकतन्त्र भनेको सर्वसम्मतिको व्यवस्था होइन, सर्वसम्मतिबाट कतै पनि मुलुक चलाउन सकिँदैन। यो लोकतन्त्र भनेको बहुमतकै व्यवस्था हो, बहुमतले निर्णय गर्ने हो, तपाईँलाई त्यसलाई वाचडकको रूपमा अल्मतले हेर्ने हो, अथवा त्यसलाई वाचडकको रूपमा चाहिँ त्यसलाई चाहिँ अनुगमन गर्ने हो। तर यहाँ त के हो भने सर्वसम्मतिले सबै कुरा निर्णय गर्नुपर्छ भन्दाखेरि यहाँनिर समस्या उत्पन्न हुन्छ, निर्णय नै हुँदैन। हेर्नुहोस्, होइन, यहाँनिर चाहिँ समस्या भनेको सर्वसम्मतिको, सर्वसम्मति जुटाएर निर्णय गर्न खोज्दाखेरि कुनै पनि निर्णयहरू समयमा नहुने यो अवस्था चाहिँ सृजना भएको छ। र यो व्यवस्थाको जबसम्म हामीले यो धारणालाई अन्त गर्दैनौँ तबसम्म हामी यही अनिर्णयको बन्दीमा फसिरहन्छौँ।
वर्तमान सरकार गठन हुने बेला संविधान संशोधनको विषयले पनि उत्तिकै प्राथमिकता पाएको थियो, निरन्तर छलफल चाहिँ भइरहेको देखिन्छ तर ठोस क्रियाकार्यका लागि अगाडि बढ़ेको देखिँदैन। पछिल्लो समय नेपाली कांग्रेस र नेकपा एमाले बीच नै फरक किसिमका धारणाहरू पनि राजनीतिक वृत्तमा चर्चामा रहेका थिए। संविधान संशोधन जुन विषयलाई यहाँहरूले प्रमुख मुद्दाका रूपमा अगाडि सार्नु भएको थियो, यो विषय पनि अपेक्षित ढंगले अगाडि बढ़न सकेन भनेर अहिले विभिन्न किसिमका टीका टिप्पणी भइरहेको अवस्था छ। संविधान संशोधनको गति अथवा संविधान संशोधनको गृह कार्य चाहिँ कहाँ पुगेको छ? अहिले जे जसरी राजनीतिक वृत्तमा फरक फरक किसिमका धारणा आइरहेका छन्, यसलाई चाहिँ सत्ता साझेदार दलहरूले कसरी लिएको अवस्था छ?
होइन, हेर्नु, संविधान संशोधनको विषय भनेको अत्यन्त जटिल विषय हो र यो विषयमा चाहिँ एक प्रकारको सहमति आवश्यक हुन्छ। यो विषय भनेको काङ्ग्रेस र एमाले मिलेर फुत्त सरकार बनाएको जस्तो सजिलो विषय होइन। अब यसमा धेरै जटिलताहरू हुन्छन् र यसमा चाहिँ हामीले एक प्रकारको ठुलो सहमति सर्वसम्मति नभए पनि एक प्रकारको चाहिँ के छ भनेदेखि अत्यधिक सहमति जुटाउने कोसिस गर्नुपर्छ संविधान संशोधनको विषयमा। त्यसको लागि प्रतिपक्षी दललाई पनि विश्वासमा लिनुपर्ने हुन्छ, अन्य दलहरूलाई पनि विश्वासमा लिनुपर्ने हुन्छ। यी सबै कुराहरू गर्दाखेरि तपाईँलाई अलिकति समय लाग्न सक्छ र केही समय यसले लिन्छ। तर एउटा सबभन्दा गजबको कुरा के छ भने संविधान संशोधन त भनियो, तर संविधान संशोधन कुन कन्टेन्टमा गर्ने भन्ने विषयमा पनि राजनीतिक दलहरू प्रष्ट नभएको चाहिँ मैले देखिरहेको छु। राजनीतिक दलहरूमा केमा कुन विषयमा चाहिँ संविधान संशोधन गर्ने हो भन्ने विषयहरू पनि स्पष्ट चाहिँ छैन। अब त्यो समितिले गर्छ अब त भन्यौँ हामीले, तर समितिले त्यो काम गर्दैन, राजनीतिक दलहरूकै दृष्टिकोण आउनुपर्छ। त्यसको लागि समय त केही समय दिन्छ।
सरकार कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा पनि मैले यहाँलाई प्रश्न गर्न चाहे। अब सार्वजनिक जग्गा छानबिनका कुराहरू, भ्रष्टाचारका घटना, छानबिनमा सुस्तता आएका कुराहरू पनि अहिले कतिपय नेपाली काँग्रेसकै नेता सांसदहरूले यो कुराको उठान गरिरहनु भएको छ। कतिपय अवस्थामा प्रभावकारी नभएको हो कि, पुनर्मूल्याङ्कन गर्नुपर्ने हो कि भन्ने कुरा पनि रहेको छ। हालै सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई पनि त्यस किसिमको निर्देशन पनि दिनुभएको छ। सरकार सञ्चालनलाई प्रभावकारी बनाउन ध्यान दिनको लागि उहाँले आग्रह पनि गर्नुभएको छ। भनिसकेपछि सरकार सञ्चालनको अवस्थालाई नेपाली काँग्रेसले कसरी मूल्याङ्कन गरिरहेको छ?
होइन, सरकार सञ्चालन हेर्नुहोस्, कतिपय विधि पद्धतिका कुराहरू परिवर्तन नगरिकन सरकार सञ्चालनमा प्रभावकारी नहुने अवस्था हुन्छन्। कतिपय कुराहरू हामीले चाहिँ बदल्नको लागि धेरै कुराहरू बदल्नु पर्ने र जडतामा त्यसको जरोमा पुग्नुपर्ने आवश्यकता हुन्छ। अब त्यसले गर्दाखेरि तत्काल हामीले चाहिँ रिजल्ट खोजेर मन्त्रीले आदेश दिएभरले तपाईँलाई कतै पनि चाहिँ काम चाहिँ प्रभावकारी हुन सक्दैन। त्यसले गर्दाखेरि नियम कानुन परिवर्तन गर्ने बाटोमा हामी लागिरहेका छौँ र कानुनी राज्यमा कानुनी परिवर्तन गरेर कानुनी संशोधन गरेर अगाडि बढ्नुपर्ने अवस्था छ। अहिले अवस्थामा मन्त्रीले हराए पनि मन्त्रीले भने पनि ब्युरोक्रेसीले काम गरिरहेका छैन अथवा कर्मचारी तन्त्रले काम गरिरहेका छैन। यसका पनि विविध कारणहरू छन् होइन। जस्तो तपाईँलाई चाहिँ के छ भने अब सबभन्दा सुप्रिम पावर भनेको नेपालमा को हो भनेदेखि अहिले अहिलेको दिनमा सरकार होइन, तपाईँहरू भ्रममा नरहनुहोस्। आजको दिनमा सुप्रिम पावर भनेको अदालत हो र अख्तियार हो। त्यसले गर्दाखेरि अब तपाईँलाई चाहिँ अब त्यहाँ सुप्रिम पावरको पनि मान्छेलाई डर छ, अब सरकारभन्दा बोलियो त उनीहरू छन्। त्यसले गर्दाखेरि चाहिँ धेरै कुराहरू लुपोल्सहरू छन्। हेर्नुहोस्, यो लुपोल्सहरूलाई कसरी हटाउने भन्ने कुरामा त्यो चाहिँ यो त्यति सजिलो कुरा चाहिँ छैन।
यहाँले यसो भनिरहँदा अदालत भनेको त कानूनको व्याख्या गर्ने निकाय हो खास गरी। अब राजनीतिक दलहरूले पछिल्लो समय अदालतलाई किन देखाइरहेको अवस्था हो त?
होइन, व्याख्या मात्रै गरिरहेको छैन अदालतले। अदालतले चाहिँ के छ भने नयाँ कानूनैहरू निर्माण गरिदिया छ, नयाँ संविधानकै सिर्जना गरिदिया छ होइन। तपाईँलाई चाहिँ के छ भनेदेखि व्याख्या गर्ने काम त अदालतको हो, तर व्याख्या मात्रैमा प्रवेश गरिरहेको छैन अदालत, सबै ठाउँमा प्रवेश गरिरहेको छ अदालतको कुरा। अर्को कुरा भनेको तपाईँलाई चाहिँ अख्तियार त कुरै भएन होइन। अहिले मान्छे सरकारसँग डराउँछ कि कर्मचारी सरकारसँग डराउँछ कि तपाईँलाई चाहिँ अख्तियारसँग डराउँछ भन्नुहोस् त? अदालतसँग डराउँछ, सरकारसँग त कसैको डरै छैन। सरकारको विषयमा उनीहरूको धारणा एउटै छ, धेरै होला सर्वकारलाई जारी खान सक्ने होइन।
हाम्रो त संविधानले नै शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलनको परिकल्पना गरेको अवस्थामा यस्तो परिस्थिति चाहिँ किन सिर्जना भयो त?
जुन कर्मचारी सरकारप्रति सिधा वफादार हुनुपर्नेमा त्यो सरकारप्रति कतै पनि वफादार छैन। त्यो वफादार कोसँग भयो त भन्दाखेरि अहिले दुईटा संवैधानिक अङ्गहरूसँग भयो, तपाईँलाई एउटा उसँग अख्तियारसँग एउटा अदालतसँग कसैको पनि डर छैन सरकारसँग।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ। आदरणीय श्रोताहरू, आजको अन्तर्संवादमा हामीले सत्तापक्षीय दलका गतिविधि, सरकार सञ्चालन, कानून निर्माण र संसद अधिवेशनका सन्दर्भमा केन्द्रित भएर नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।